रेडियो कार्यक्रम नामसालिङ सेरोफेरमा तपाईँलाई हार्दिक स्वागत छ। म गायत्री आचार्य। यस कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र सुदीप रसाईली। यो कार्यक्रम कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज र इन्टरनेट अनलाइन www.kalinchokfm.com लगइन गरेर सुन्न सकिन्छ। नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात एनसीडीसी दोलखाको सहयोगमा कालिन्चोक सामुदायिक एफएम दोलखाले तयार पारेको कार्यक्रम नामसालिङ सेरोफेरो अब महिनाको 20 गते साँझ 5:05 5:30 सुन्न सक्नुहुन्छ। आज हामी कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रले कालिन्चोक गाउँपालिकामा कसरी काम गरिरहेको छ, यो कार्यक्रमलाई पालिकाले कसरी हेर्छ, यसै विषयमा कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकसँग कुराकानी गर्छौं। कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
2073 सालदेखि नामसालिङ विकास केन्द्र एनसिडिसीले तपाईँको गाउँपालिकामा कार्यक्रम गर्दै आएको छ, कतिको हेर्न भ्याउनुहुन्छ कि हुन्न, के छ अवस्था?
हेरेको छौँ, हामी सँगसँगै कोर्डिनेसन गरेको छौँ। हामी जब चुनावबाट जितेर आयौँ, सबभन्दा पहिलो प्रभाव छोड्न सफल हामी चुनावबाट आएको बेलामा सङ्घ संस्थाहरूको रिपोर्टिङ गर्ने कार्यक्रम राखेर त्यही अनुसारको प्लानिङ गर्नुपर्छ भनेर हामीले पहिलो मिटिङ राख्दाखेरि पालिकालाई एउटा टच भएको संस्था भनेको चाहिँ नामसालिङ थियो। त्यति बेला नामसालिङले गरेको क्रियाकलाप, उसले गरेको सर्वे, जुन एउटा उहाँहरूले चाहिँ तीनवटा वडाको चाहिँ उहाँहरूले सर्वे पनि गर्नुभएको रहेछ होइन, त्यहाँको अवस्था अवलोकन गर्ने विश्लेषण गर्ने अवसर पनि हामीले तत्काल पाएको थियौँ। उहाँहरूले पुस्तकहरू पनि हामीलाई त्यति बेला दिनुभएको थियो। त्यस पछाडि हामी सँगसँगै काममा छौँ।
कतिपय स्थानीय सरकारहरूले चाहिँ सङ्घ संस्थाले गरेको कार्यक्रमलाई त्यति सकारात्मक हिसाबले हेरिरहनु भएको जस्तो पनि लाग्दैन। कालिन्चोक गाउँपालिकाले चाहिँ यसलाई कसरी हेरेको छ?
होइन, त्यसरी भन्न मिल्दैन, किनभने सङ्घ संस्थाले नेपाल सरकारलाई सहयोग गर्ने हो, नेपाल सरकारले गरेका कामहरूलाई सपोर्ट गर्ने हो। प्राय गरेर सङ्घ संस्थाहरूले केही भौतिक विकासका कामहरू ल्याए पनि धेरै जस्तो चाहिँ मानसिक विकासको कामहरू ल्याएका छन्। समाजमा भएको दुईवटा विकास मध्ये मानसिक विकास चाहिँ सबभन्दा पहिलो हो भन्ने मलाई लाग्छ। जब मान्छे सक्षम हुन्छ, सचेत हुन्छ, समाजलाई बुझ्छ, आफूलाई पनि बुझ्छ, त्यस पछाडि चाहिँ उसले के हो त समाज भनेर विकासलाई, अनि त्यस पछाडि खोज्ने, लिने, विकासमा सहभागिता जनाउने, आफ्नो सहभागिता बढी चाहिँ राख्ने, जनाउने काम चाहिँ मान्छेहरूले गर्छ। त्यसैले विभिन्न सङ्घ संस्थाहरूले चाहिँ विशेष गरेर सङ्घ भौतिक विकास सँगसँगै मानसिक विकास सचेतनाका कार्यक्रम ल्याएको छ। त्यसमा दुवै काम चाहिँ नामसालिङ विकास केन्द्रले गरेको छ।
यहाँले भनिहाल्नुभयो दुईटा किसिमको कामहरू चाहिँ सङ्घ संस्थाहरूले गर्छन्। नेपाल सरकारलाई सघाएका हुन्, स्थानीय सरकारलाई सघाइरहेका छन्, आफैमा राम्रो पनि छ। नामसालिङ विकास केन्द्र एनसिडिसीले कस्ता कस्ता काम गरिरहेको छ तपाईँको पालिकामा?
हाम्रो पालिकामा विशेष गरेर महिलासँग सम्बन्धित कार्यक्रमहरू, कृषिसँग सम्बन्धित कार्यक्रमहरू, बालबालिकासँग सम्बन्धित कार्यक्रमहरू, सरसफाइसँग सम्बन्धित कार्यक्रमहरू, शिक्षासँग सम्बन्धित कार्यक्रमहरू चाहिँ नामसालिङले विशेष गरेर कालिन्चोक गाउँपालिकाको चाहिँ दुर्गम क्षेत्र पनि पर्छ, कालिन्चोक वडा नम्बर 1 कालिन्चोक भन्ने साबिको कालिन्चोक गाविस पनि हो, त्यहाँ चाहिँ अधिकांश थामीको बसोबासो भएको र केही थोरै मात्रामा तामाङ, अत्यन्त थोरै दलित जातको बसोबास रहेको छ भने मेरो विचारमा 95% चाहिँ त्यो वडामा चाहिँ थामीको बसोबास छ। हाम्रो समाजमा भएका जातिहरू मध्ये थामी पनि आर्थिक, भौतिक, सामाजिक, सांस्कृतिक रूपमा उनीहरू धनी छन्, तर सामाजिक रूपमा र आर्थिक रूपमा चाहिँ उनीहरू अलिक कमजोर छन्, शैक्षिक रूपमा पनि उनीहरू कमजोर छन्। त्यसमाथि पनि विकासको र अनि नेपाल सरकारको, तत्कालीन सरकारहरूको पनि आँखा अलिक कमै पुगेको, किनभने बाटो पुगेको छैन, जाँदाखेरि टाढा छ, दुर्गम छ, थामीहरू छन् जसले पहुँच पुर्याउँदैनन्, एउटा विकासको मूल प्रवाहीकरणमा उहाँहरूको पहुँच पुग्दैन, जस कारण गर्दा यो वडा नम्बर 1 चाहिँ असाध्यै पछाडि पारिएको वडा हो। त्यसैले त्यो ठाउँका मान्छेहरूलाई चाहिँ अगाडि बढाउन एकदम चुनौती नै हो। त्यो ठाउँमा चाहिँ नामसालिङले हात हालेर जुन काम गरिरहेको छ त्यो नै सबभन्दा राम्रो सबल कुरा हो कि त्यो चुनौती थियो कि त्यो कालिन्चोक गाउँमा मान्छेहरू बाटो साटो गएको यता त्यता ठाउँमा विशेष गरेर मान्छेहरूले कार्यक्षेत्र रोज्छन्, तर नामसालिङ मात्रै एउटा त्यस्तो संस्था हो जसले कालिन्चोक जस्तो हरेक कुराले पछाडि पारिएको चाहिँ ओडालाई परिवर्तन गर्छु भनेर चाहिँ हात हाल्यो र उहाँहरूले गरि पनि रहनु भएको छ। अहिले त्यहाँ कुरा गर्दै गयो भनेदेखि हरेक मान्छेको मले चाहिँ मुखमा चाहिँ के भन्छ भने नामसालिङ भन्छ। त्यहाँको कृषिको क्षेत्रको कुरा गर्ने, शिक्षाको क्षेत्रको कुरा गर्ने, कृषिको क्षेत्रको कुरा गर्ने, शिक्षाको क्षेत्रको कुरा गर्ने, हरेक क्षेत्रको कुरा गर्ने चाहिँ नामसालिङ नै हो। त्यसैले जति बेला हामी निर्वाचित भयौँ त्यस पछाडि अनि हाम्रो पहुँच बिस्तारो बढ्यो र हामीले समन्वयमा उनीहरूले गरेको काममा हामीले सपोर्ट गर्ने, हाम्रो काममा उनीहरूले सपोर्ट गर्ने त्यस्तो काम चाहिँ अहिले हाम्रो भइरहेको छ नामसालिङ र हामी बिचमा।
नामसालिङ विकास केन्द्र एनसिडिसीले 3 वडा छानेको छ कालिन्चोक गाउँपालिकाका, बाँकी वडाहरूको लागि चाहिँ तपाईँहरूले समन्वय गर्नुहुन्न अथवा उहाँहरूको अवस्थाले भ्याउँदैन के भएर 3 मात्रैमा काम गर्दै हुनुहुन्छ?
अब सुरुमा त उहाँहरूको बेस के गरी भयो मलाई थाहा भएन, तर उहाँहरूले थामी कम्युनिटी रोजेको जस्तो मलाई लाग्छ। थामी कम्युनिटीमा अब जस्तै वडा नम्बर 2 पाण्डेहरू अरू क्षेत्री बाहुनहरूको पनि बाहुल्यता भएको ठाउँ छ। 3 त झनै धेरै थामी नै थामीको बसोबासो भएको, 4 त्यस्तै, अनि 5 र 6 अलि बढी थामी कम्युनिटी भएको भएर उहाँहरूले रोज्नु भएको, त्यति मध्येमा सबभन्दा बढी चाहिँ उहाँहरूको फोकस चाहिँ 1 नै हो,
कालिन्चोकमा नै हो। पछिल्लो समयमा चाहिँ अरू वडाहरूले चाहिँ यहाँहरूसँग नामसालिङ हाम्रोमा पनि चाहियो, नामसालिङले असाध्यै राम्रो काम गरेको रहेछ, हामीलाई पनि त्यो संस्था भित्राइदिनु पर्यो भनेर नागरिकहरूले माग गर्नुहुन्न तपाईँहरूसँग?
त्यसरी गर्ने अवसरै पाएको छैन, किनभने अरू वडामा पनि नामसालिङ वा अरू अरू जस्तै कामहरू अरूले गरिरहेको छन्, जस्तै टुकी सिभिलले गरेको छ नामसालिङको जस्तै अझ राम्रो पनि काम गरिरहेको छ, किनभने उहाँहरूले नि शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी अनि बाल बालिका शिक्षामा त विशेष गरेर टुकी सिभिलहरूले अरू धेरैवटा 5 वडामा चाहिँ अरूले गरेका छन्। त्यसैले उहाँहरूले त्यो नामसालिङको यस्तो भनेर कम्पेयर गर्नै पाउनु भएको छैन। अरूमा पनि जस्तै नामसालिङको अलावा चाहिँ टुकी सिभिलले पनि 1 काम गरिरहेको छ, त्यहाँको बाल बालिका, शिक्षा, महिला, ज्येष्ठ, सुधारिएको गोठ, गाई बस्तुहरूलाई कसरी सुधार गर्न सकिन्छ, कृषिमा कसरी परिवर्तन ल्याउन सकिन्छ, समूह कसरी बनाउन सकिन्छ, बजार व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर अरू संस्थाले पनि ल्याएको छ। त्यसैले त्यस्तो खालको माग त आएको छैन, तर नामसालिङको अहिले पहिला चाहिँ अलि धेरै उहाँहरूको बढी कार्यक्रमको प्रभावकारिता अलि बढी थियो, अहिले चाहिँ अब लकडाउन पनि छ र उहाँहरूको कार्यक्रम पनि अलिक कमी कमी हुँदै गइरहेको मैले महसुस गरेको छु।
यहाँले महिलाको क्षेत्रमा पनि नामसालिङले काम गर्दै आएको छ भन्नुभयो, कस्तो महिला मध्ये पनि कस्तो खालको कार्यक्रम गर्दा रहेछन् महिलाहरूको लागि यो संस्थाबाट?
उहाँहरूको स्वास्थ्य सम्बन्धी चेतना विकास गर्ने, नेतृत्व विकास सम्बन्धी विशेष गरेर सरसफाई सम्बन्धी कार्यक्रमहरूमा उहाँहरूको बढी मैले फोकस देखेको छु र लिडरसिपमा उहाँहरूको विशेष जोड दिएको देखिएको छु। त्यहाँको नामसालिङकै कारणले गर्दा विभिन्न कार्यक्रममा तालिममा जाँदाखेरि उहाँहरूले बोलेका कुराहरू आएर अगाडि आएर भाषण गर्ने कुरा, तालिममा पनि जाँदाखेरि उहाँहरूले आफ्नो तालिमको अनुभूति सुनाउने क्रममा उहाँहरूले बोल्नु भएको कुरा, त्यो चाहिँ त्यसमा चाहिँ ब्याक साइडमा चाहिँ नामसालिङ छ है भन्ने खालको अनुभूति चाहिँ उहाँहरूले दिलाउनुहुन्छ।
तपाईँको गाउँपालिकालाई चाहिँ यो संस्थाले कतिको सघाएको महसुस गर्नुभएको छ तपाईँले?
होइन, त्यो एकदमै सघाएको महसुस भएको छ, विशेष गरेर वडा नम्बर 1 नामसालिङ भएकै कारणले गर्दा हरेक कार्यक्रम गर्न जाने बेलामा जाने भयो भने नामसालिङलाई ल है हाम्रो यो कार्यक्रम छ, तपाईँले मान्छे बटुल दिनुहोस् भन्ने बित्तिकै उहाँहरूको वडै र टोलै पछि नेटवर्क छ, तुरुन्तै चाहिँ सयौँ महिलाहरू उपस्थित गराइदिनुहुन्छ, सयौँ कृषकहरू उपस्थित गराउनुहुन्छ। भनेको के हो त भन्दा, नत्र तपाईँ हामी गएर ल आउनुहोस् है भन्ने बित्तिकै त मान्छेहरू उपस्थित गराउनु गाह्रो हुन्छ नि, कार्यक्रमको प्रभावकारिता भए पछाडि चाहिँ नामसालिङले बोलाएर भनिसकेपछि मान्छेहरूको उपस्थिति चाहिँ हुन्छ, वात्त उपस्थित हुन्छ। त्यो भने के हो त भन्दा, हरेकको टोल टोलमा चाहिँ उहाँको कार्यक्रम पुगेको छ भन्ने खालको अनुभूति हामीले गरेका छौँ होइन, अनि त्यसमा चाहिँ उहाँहरूको कार्यक्रमको प्रभावकारिता पनि अलि बढी चाहिँ, अब जस्तै सुधारिएको गोठका कार्यक्रम छन्, कृषिका कार्यक्रमहरू छन्, अनि खानेपानीका कार्यक्रमहरू छन्, महिलाहरूको स्वास्थ्य सुधारका कार्यक्रमहरू छन् होइन, शिक्षाको कार्यक्रम छ, अनि थप हामीले विशेष गरेर मैले नामसालिङको चाहिँ कार्यक्रम र त्यहाँका सामुदायिक परिचालकहरू पनि छन्, मैले चाहिँ उहाँहरूको बाल विवाह रोक्नको लागि तपाईँहरूको एउटा कार्यक्रममा फोकस होला, तर सँगसँगै तपाईँले सरसफाई र बाल विवाह रोक्नको लागि र सेनिटरी प्याडहरू प्रयोग कसरी गर्ने, त्योबाट सरसफाई कसरी हुने भन्ने खालको कुरा पनि तपाईँहरूले सँगसँगै राख्नुहोस् है भनेर मैले आफ्नो तर्फबाट पनि उहाँहरूलाई त्यो आफूले जानेको र उहाँहरूको फोकस कार्यक्रम भन्दा बाहिरको कार्यक्रम पनि यसरी राख्नको लागि भनेको छौँ र सँगसँगै अगाडि बढिरहेको छौँ। त्यसैले हामी आउनुभन्दा अगाडिदेखि कार्यक्रम गरिरहेको र हामी आए पछाडि पनि उहाँहरूको कार्यक्रम भइरहेको हुनाले 1 त जे होस् हाम्रो विकास निर्माणको कार्यक्रम त छँदैछ, तर मानसिक सामाजिक विकास र चेतना विकासको काम चाहिँ नामसालिङले बढी गरेको छ। त्यहाँ
तपाईँ अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ, गाउँपालिकाको उपाध्यक्ष भइहाल्नु भयो होइन,
कतिको अनुगमन गर्न भ्याउनुहुन्छ, के गर्दैछ? जस्तै कृषिको क्षेत्रमा यहाँले अघि भनिसक्नुभयो, महिलाको क्षेत्रमा, अरू स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दा सही छ अथवा सुधार्नु पर्नेछ भनेर हेर्न चाहिँ कतिको भ्याउनुहुन्छ? तपाईँ आफै पनि धेरैवटा समितिको संयोजक हुनुपर्छ, अरू विभिन्न कार्यक्रममा पनि पुग्नुपर्ने हुन्छ, होइन? उपाध्यक्षको जिम्मेवारी यसै पनि धेरै छ, यतातिर चाहिँ कतिको ध्यान पुग्छ अथवा कतिको पुग्न भ्याउनुहुन्छ?
भ्याइन्छ, किनभने म जाँदाखेरि त्यो वडामा जाँदाखेरि एउटा बाटो हेर्ने भनेपछि त्यो बाटो मात्र हेरेर आइँदैन, त्यहाँको स्कुल हेरिन्छ, त्यहाँको समूहको बैठकहरू, कहिले कहीँ त बैठकहरू बसिरहेको हुन्छ, त्यो पनि हेर्न पाइन्छ। हामी कहिले विपद व्यवस्थापन समितिहरू बनाएका हुन्छौँ, त्यसमा पनि नामसालिङको सहयोग हुन्छ, त्यो कार्यक्रम पनि हेरिन्छ। महिलाका कार्यक्रमहरू हुन्छन्, त्यसमा पनि के गरिरहेछ त भनेर भन्ने कार्यक्रम हुन्छ। हामी प्रायः गरेर त्रैमासिक रूपमा नै हामीले कहिले काहीँ कार्यक्रमहरू कोर्डिनेसन मिटिङहरू डाक्ने गरेका छ, त्यो मेरै संयोजक त मेरै कोर्डिनेसनमा हुने भएको हुनाले त्यसमा पनि नामसालिङले सेयरिङ गर्ने र अरू सङ्घ संस्था र नामसालिङ अरू सङ्घ संस्थाको बिचमा पनि उहाँहरूले गरेको काम र नामसालिङ गरेको कामको बिचमा तादम्यता मिलाउने कामहरू पनि हामीले गरिरहेका हुन्छौँ र त्यसकै फोकसको आधारमा उहाँहरूले कहिले काहीँ बोलाउनुहुन्छ, ल कार्यक्रम हेरिदिन आउनु पर्यो भनेर भन्नुहुन्छ। त्यो हेर्न जाने बेलामा हामीले हरेक कार्यक्रमहरू मिलाएर गएको हुन्छौँ र सकेसम्म भ्याइन्छ। अब तपाईँले भने जस्तै जिम्मेवारी एकदमै धेरै छ, होइन? पोलिटिकल मान्छे भएको हुनाले कतिपय कार्यक्रममा अरू कार्यक्रममा पनि सहभागी हुनुपर्ने अनि कहिले काहीँ न्याय सम्पादनको कार्यक्रम पनि भइराख्ने, अरू मिटिङ बैठक र यो अहिले तालिम धेरै हामीलाई चाहिँ आह्वान गरिराख्ने, अहिले पो भर्चुअल मिटिङहरू हुन्छन् लकडाउनको कारणले गर्दा। विगत झन्डै छ आठ महिनादेखि चाहिँ त्यो कार्यक्रमहरूमा भनौँ न मनज्ञ होइन जानै पाएको छैन, त्यसरी अनुगमन गर्नको लागि त्यहाँभन्दा अगाडि चाहिँ अलिअलि पर्याप्त त भएको छैन तर सकेसम्म गइएको छ।
गाउँपालिका र नामसालिङको समन्वय चाहिँ कसरी हुन्छ?
कोर्डिनेसन मिटिङ हुन्छ हाम्रो त्रैमासिक रूपमा। राजनजी जसको जिल्ला कोअर्डिनेटर हुनुहुन्छ उहाँले पनि दिदी हाम्रो यो कार्यक्रम छ तपाईँले यो गरिदिनु पर्यो, सल्लाह दिनु पर्यो अथवा यो कार्यक्रममा आइदिनु पर्यो अथवा यसको यो भनिदिनु पर्यो, यो अवस्था छ भनेर हामीलाई सल्लाह सुझाव दिनु पर्यो भनेर उहाँले पनि माग्नुहुन्छ र मैले देखेको सल्लाह सुझाव पनि राजनजीलाई यो भएन राजनजी यो यस्तो राम्रो भयो भनेर भन्ने कार्यक्रमहरू पनि भइरहेको छ। कतिवटा कार्यक्रम तालिमहरू उहाँहरूलेकै आह्वानमा चाहिँ हाम्रो निर्वाचित वडा सदस्य साथीहरूलाई पनि पाँच दिने चाहिँ निट बेसमा आधारित रहेर तालिम पनि दिनुभयो भनेको उहाँहरूको एउटा प्याकेज ल्याउने ल पटक्क पढाउने जाने होइन, उहाँले पहिला सर्वे गर्न आउनुभयो के त अहिले निर्वाचित महिलाहरूको अवस्था के छ त, उहाँहरूलाई के गर्यो भने चाहिँ उहाँहरूको लिडरसिप चाहिँ अझ अगाडि बढ्न सक्छ त भन्ने जस्तो पहिला बेस लेभलको सर्वे गर्न आउनुभयो, त्यस पछाडि त्यसको आधारमा उहाँहरूले प्याकेज तयार गर्नुभयो, त्यस पछाडि बेस लेभलको ट्रेनिङ दुईवटा ट्रेनिङ चाहिँ बेस लेभलको पहिला गाउँमै गर्नु पालिकामा गर्नुभयो, त्यस पछाडि चरिकोटमा गर्नुभयो, त्यस पछाडि काठमाडौँमा लगेर पनि उहाँले तीन प्रकारको तालिम पनि गर्नुभयो। त्यसैले हामीलाई त नामसालिङले महिला क्षमता विकासको लागि, नेतृत्व विकासको लागि, स्वास्थ्य सचेतनाको लागि जस्ता विभिन्न कार्यक्रममा चाहिँ नामसालिङले सपोर्ट गरिरहेको छ, नियमित रूपमा कोर्डिनेसन भइरहेको छ। मैले भनिहालेँ अहिले पनि ठुलो प्रोजेक्ट, यो अहिले लकडाउन नभएको भएदेखि ठुलो प्रोजेक्ट नामसालिङकै त्यहाँको प्रमुख व्यक्तित्वहरूसँग सल्लाह भएको इमेलमा पनि कुरा भइरहेको थियो। महिला फोकस कार्यक्रम चाहिँ एउटा कालिन्चोक गाउँपालिकालाई र दोलखा जिल्लाका विभिन्न पालिकामा कभर गर्ने एउटा गर्ने गरेर एउटा महिला सम्बन्धी कार्यक्रम पनि आउँदै थियो, तर अहिले अनफर्चुनेटली दुर्भाग्यवश अहिले यो कोभिडले गर्दाखेरि त्यो कार्यक्रम अहिले स्थगित भएको छ। त्यसको मिटिङ पनि हाम्रो उहाँहरूसँग हुन सकेको छैन र अहिले इमेल पनि हाम्रो आदान प्रदान हुन सकेको छैन, किनभने यो समस्याको कारणले गर्दा। नभएदेखि नामसालिङले त एकदमै फोकस गरिरहेको छ। अब विशेष गरेर मैले चाहिँ सङ्घ संस्थालाई कोर्डिनेसन गर्ने भएको हुनाले नि मेरो चाहिँ एकदमै धेरै राम्रो सम्बन्ध छ सङ्घ संस्थासँग अनि नामसालिङसँग पनि।
तपाईँ गाउँपालिकाको जिम्मेवार व्यक्ति उपाध्यक्ष पनि हुनुहुन्छ, सँगसँगै त्यहाँको स्थानीय छोरी, कसैको दिदी, कसैको बहिनी, कसैको नातिनी यो साइनोमा पनि हुनुहुन्छ। नागरिकहरूले चाहिँ नामसालिङलाई कसरी बुझेका छन्, कतिको प्रभाव परेको छ नागरिकहरूमा यो कार्यक्रमले?
राम्रो छ। अब जस्तै कालिन्चोकमा मैले अघि पनि भने यो पाँच र छमा उहाँहरूको कार्यक्रम कति प्रभावकारी छ भन्दा पनि एक नम्बरमा चाहिँ उहाँहरूको कार्यक्रम अलिक बढी प्रभावकारी। यहाँ पाँच र छमा पनि विशेष कार्यक्रम चाहिँ उहाँहरूको हुन्छ, त्योभन्दा बढी कार्यक्रम चाहिँ एक नम्बरमै हुन्छ। एक नम्बर भनेको साबीको कालिन्चो गाविस, त्यसमा नै बढी छ। उहाँहरूले नामसालिङ भनेपछि चाहिँ एकदमै उहाँहरूको
विश्वास
पनि उहाँहरूको जिब्रोमै झुन्डेको छ। नाम सङ्घ संस्थाको नाम भन्नु पर्यो भने उहाँहरू नामसालिङ भनिहाल्नुहुन्छ उहाँहरूले। त्यति धेरै छ।
कतिको सन्तुष्ट पाउनु भएको छ त्यसो भने? प्रभाव त सकारात्मक पाइयो होइन, हुन त यहाँले भनि पनि सक्नुभयो सङ्घ संस्थाको नाम भन्ने बित्तिकै बरु सरकारी निकायको नाम भन्न नसक्लान्, तर नाम सालिङ भनेपछि उहाँहरूको मुखमै झन्डेको छ होइन। जस्तै आर्थिक हिसाबले होइन, अघि यहाँले भन्नुभयो सामाजिक सांस्कृतिक हिसाबले त उहाँहरू यसै पनि अगाडि बढिसक्नु भएको छ, आर्थिक हिसाबले चाहिँ के पाउनु भएको छ त्यहाँको नागरिकमा जब नाम सालिङले हेर्दै आएको छ?
होइन, एउटा संस्थाले थोरै लगानी गरेर हामीले यत्रो करोडौं रुपियाँ लगानी गरेका छौँ त हामीले सोचे जस्तो परिवर्तन ल्याउन सकेका छैन। एउटा सङ्घ संस्थाले केही सीमित रकम लगानी गर्ने बित्तिकै ड्रास्टिक चेन्ज हुन्छ भन्ने होइन, तर पनि यो अभियान हो होइन, मान्छेलाई परिवर्तन उनीहरूको जीवन स्तर माथि उठाउनको लागि गरिएको एउटा अभियान हो। त्यो अभियानमा नाम सालिङले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। अब एकैचोटि आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा माथि उठे भनेर त्यसरी दावा गरिहाल्ने अवस्था रहेको छैन। यद्यपि उहाँहरूले करिब झन्डै 4 वर्ष हाराहारी भयो उहाँले काम गर्नुभएको, काम गरे बीचमा पनि विभिन्न समस्याहरू चाहिँ आइरहेको छन् होइन, तर पनि नाम सालिङले गरेको कामबाट चाहिँ त्यहाँको मान्छेहरूको चेतना स्तर चाहिँ केही मात्रामा माथि उठेको छ।
हजुर, जस्तै आर्थिक हिसाबले पनि अघि यहाँले पनि भन्नुभयो तरकारी खेती लगायतका त्यहाँका आयोजनका काम पनि गरेका छन् होइन,
तरकारी खेती, आलु खेती होइन, अब स्टोरेज गर्ने तरिकाहरू, यस्तो कुराहरू चाहिँ उहाँहरूले सिकाएर केही त भएको छ होइन, तर अब सन्तोषै हुने गरेर, किनभने मैले अघि नै भने कालिन्चोक भनेर असाध्यै दुर्गम ठाउँ हो, कर्णाली भन्नुहोस् न नेपालको सबभन्दा धेरै लगानी नि, सबभन्दा धेरै पैसा नि कर्णालीमा खर्च हुन्छ, तैपनि कर्णाली चाहिँ कर्णाली नै भएर बसेको छ नि अहिले पनि होइन, किनभने त्यहाँको मान्छेको जीवन स्तर भनेको असाध्य तल्लो लेभलमा भएको कारणले गर्दा उठ्न नसके जस्तै हाम्रो पनि पालिकाको चाहिँ कर्णाली जस्तै हो त्यो ठाउँ। अनि त्यसैले नाम सालिङले 2-3 वर्ष केही रकम लगानी गर्ने बित्तिकै त हुने होइन, तर उहाँहरूको चाहिँ के छ, सामुदायिक परिचालकहरू, अरू अरू साथीहरूको उपस्थिति, नियमित अनुगमन, अनि देशी विदेशी साथीहरूको नियमित रूपमा चाहिँ त्यहाँ आएर उहाँहरूले गर्नुभएको अनुकरणीय कामहरू, जसको कारणले गर्दा त्यहाँको मान्छे अरू विदेशको मान्छेहरू नै आएर त्यहाँनिर खन्ने, बाटो खन्ने, तरकारी रोपाउने, महिला दिदीबहिनीहरू सँगसँगै भारी बोक्ने, जुकाले टोकेर गोठहरूमा गोबर सोर्ने, यस्तो सबै काम चाहिँ त्यो विदेशी साथीहरू आएर महिना दिन 2 महिना आएर बसेर त्यो लेकमा आएर बस्ने र चाहिँ उदाहरणीय कामहरू गरेर देखाइदिनुहुन्छ। ए, विदेशी मान्छेले त्यसो गर्छ, हामीले गर्नुपर्ने छ भने कतिपय अनुकरणीय कामहरू अनि प्रोत्साहनका कामहरू पनि भइरहेका हुन्थे पहिला होइन, अब अहिले त यही कोभिडले समस्या भइरहेछ भनेपछि त्यो लेभलले गर्दा उहाँहरूको जीवन स्तरमा केही न केही त परिवर्तन आएको छ। मैले अघि नै भनिहालेँ, केही न केही उहाँहरूले बोल्न सक्ने, केही न केही उहाँहरूको जीवनमा परिवर्तन होइन, एउटा टक्क परेर लुगा लाउने, लुगा सफा गरेर लाएर हिँड्ने, छोराछोरीलाई समय समयमा खाजा साजा खुवाउने, सफा गरेर स्कुल पठाउने, यी सबै काममा चाहिँ नामसालिङको चाहिँ भूमिका छ भन्ने मलाई लाग्छ। त्यहाँभन्दा अगाडि पनि चाहिँ तपाईँको जाने, अहिले त हामीले पनि गाडी पुर्याइसक्यौँ, विभिन्न सुविधाहरू वहाँ पनि पुगिसक्यो, खाद्यान्नका सामग्रीहरू वहीँ गाउँमा पुग्छन्। अहिले चाहिँ त्यो खालको सुविधा नाममा कालिम्पोङको होइन एउटा वडा स्तरमा हामीले वडा रहेको कार्यालयसम्म पुर्याइसकेका छौँ, स्वास्थ्य चौकी राम्रो भइसकेको छ, अन्य विकासका कामहरू हाम्रो पालिकाको तर्फबाट खानेपानीका कुराहरू, अरू भौतिक व्यवस्थापनका कुरा, वडा कार्यालयका कुरा हामीले गरिरहेछौँ, स्वास्थ्य चौकीका कुराहरू हामीले गरिरहेको छौँ। बाटो चाहिँ तपाईँको माथि तारेभिर चाहिँ अझ धेरै दुर्गम हो, त्यो चाहिँ झन्नै तिब्बतको भनौँ न चाइनासँग बोर्डर जोडिने ठाउँको ठाउँ हो यो सिन्धुपाल्चोक, बिउ गाउँपालिका र हाम्रो बोर्डरको ठाउँ हो त्यो ठाउँसम्म बाटो हामीले पुर्याइरहेको छौँ भनेपछि अहिले त हामी पनि उपस्थित भयौँ, जति बेला हामी पनि थिएनौँ त्यति बेलाको सहारा चाहिँ नाम सालिङ।
अहिलेसम्म त हामीले नाम सालिङले गरेका सकारात्मक काम र राम्रो कामको विषयमा कुराकानी गर्यौँ, गाउँपालिकालाई के लाग्छ अब नाम सालिङले सुधार गर्नुपर्ने कुरा चाहिँ के छ जस्तो छ?
सुधार गर्नुपर्ने कुरा चाहिँ अब अझै पनि उहाँहरूको जसरी गाउँमा पहिला उद्देश्यका साथ पहिला जसरी गाउँमै बसेर उहाँहरूले एकदमै ड्रास्टिक रूपमा चेन्ज गर्ने गरेर जसरी काम गरिरहनु भएको थियो, अहिले पछिल्लो अवधिमा उहाँहरूको कामको गति घटेको छ भने मैले देखेको छु, त्यो कामलाई चाहिँ फेरि पहिलाकै अवस्थामा लानुपर्छ भन्ने एकातिर हो भने अर्कोतिर उहाँहरूको कार्यक्रम पनि त फेरि एउटा संस्थाको कार्यक्रम हो, उहाँहरूको योजना चाहिँ बिस्तार घटाउँदै लाने, अब नेपाल सरकारलाई जिम्मा लाउने, स्थानीयलाई जिम्मा लाउने पनि हुनसक्छ, त्यो कुरोको बारेमा चाहिँ हामीले छलफल गर्न पाएका छैनौँ। अब यही कोभिडको कारण मिटिङ नै बस्न सकिरहेको छैन, त्यो भएको हुनाले अब पनि कार्यक्रम काम चाहिँ पहिलाको ढाँचामा जानुपर्छ र नियमित रूपमा पालिकासँग कोअर्डिनेसन गरेर जानुपर्छ। म चाहिँ फेरि पनि भन्छु, अहिले टुकी सिमिनले पनि त्यहाँनेरि काम चाहिँ नामसालिङको जस्तै खालको कामहरू गरिरहेको छ। त्यो काममा चाहिँ टुकी सिमिन र दुईटा अब जस्तै छुट्टा छुट्टै रूपमा काम गर्दाखेरि चाहिँ अझ कमजोर हुन्छ। नामसालिङ, टुकी सिमिन र नेपाल सरकार भनेको स्थानीय सरकार हामी भयौँ भनेदेखि कुनै पनि काम चाहिँ सहज ढङ्गले गर्न सक्छौँ। कोअर्डिनेसन मिटिङ राखेर सँगसँगै अगाडि बढ्नको लागि र चासोको साथ अगाडि बढ्नको लागि होइन, अब बोला छैन पालिकाले भनेर मात्रै अब उसको आफ्नो नामसालिङमा रिपोर्ट बुझाउने, अब सक्यो मेरो काम, अब मैले आफ्नो तालुकदार अड्डामा बुझाएकै छु भनेर कालिन्चोक गाउँपालिकालाई जुन अलि टाढा राखेर काम गर्न चाहिँ मिलेन होइन, उहाँहरूको हरेक कार्यक्रमसँग चाहिँ कालिन्चोक गाउँपालिका जोड्नु पर्यो। नेपाल सरकार, कालिन्चोक गाउँपालिका, कालिन्चोक गाउँपालिका बिना नामसालिङ छैन, किनभने उसले चाहिँ अनुमति नेपाल सरकारसँग पनि लिएको छ र स्थानीय सरकारसँग पनि लिएको छ। त्यसरी नामसालिङ चाहिँ जस्तै आफ्नो मात्रै चाहिँ यो नाम होइन, नामसालिङ भनेर मात्रै बुझ्ने र भएन, त्यहाँ चाहिँ कालिन्चोक गाउँपालिका हो, यसको मेरुदण्ड भनेको चाहिँ कालिन्चोक गाउँपालिका है भन्ने चाहिँ छोड्नु भएन। सँगसँगै जस्तै हामीले सेवक नेपाल, दीपज्योति सबैले कार्यक्रमहरू गर्दा पहिला पहिला चाहिँ उहाँहरूको कसले कार्यक्रम गरेको भन्दा सेवक नेपालले भनेपछि उहाँहरूको लोगो मात्रै राख्ने, उहाँहरूको मात्रै क्रियाकलापहरू देखाउने जस्तो गर्दाखेरि हामीले चाहिँ उहाँहरूलाई कमेन्ट गऱ्यौँ। गरेपछि उहाँहरूले अहिले कालिन्चोक गाउँपालिका सँगसँगै कालिन्चोक गाउँपालिकामा कोअर्डिनेसन, कालिन्चोक गाउँपालिका त तालुकदार अड्डा त उहाँहरूको भन्दा पनि उहाँहरूको संस्था पनि हाम्रो चाहिँ तपाईँको मातहतमा हुनुपर्छ कि, त्यसैले त्यो भएको हुनाले उहाँको नामसालिङको जुन कार्यक्रम छ अथवा विभिन्न सङ्घ संस्थाहरूको कार्यक्रम छ त्यो सँगसँगै चाहिँ मेरुदण्ड चाहिँ पालिका है भन्ने चाहिँ बिर्सिनु हुँदैन, त्यसलाई साथमा लिएर हिँड्नुहोस् भन्ने म नामसालिङ लगायत सबै सङ्घ संस्थालाई हार्दिक अनुरोध गर्छु।
हजुर, हामी कार्यक्रमको अन्तमा छौँ, अन्तमा के भन्न चाहनुहुन्छ? मैले केही सोध्नलाई छुटाएँ भने?
त्यस्तो सोध्न केही छुटाउनु भएको छैन, तर छुटाउनु नहुने कुरा चाहिँ के हो त भन्दा अहिले महामारीको समय छ, यो नेपाल मात्र होइन विश्व महामारीले आक्रान्त छ, एकदमै मान्छे कसरी बाँचिएला कि बाँचिँदैन भन्ने खालको कुरा छ र COVID-19 कहिलेसम्म हट्छ भन्ने पनि अहिलेसम्म टुङ्गो भइसकेको छैन, किनभने यो कसैले योजनाबद्ध ल्याएको भयो, विशेष गरेको एउटा प्रोजेक्ट भयो, फलानु समयसम्म रहन्छ भने त्यो त भाइरस हो, जहिलेसम्म रहन सक्छ, त्यसैले आफूले अब आफ्नो जीविकोपार्जन पनि गर्नै छ, जीविकोपार्जन गर्नु छ भनेर आफूलाई सुरक्षित नराखेर जथाभावी हिँड्ने, जथाभावी क्रियाकलापहरू गर्ने, आफूलाई जुन सेफली आफूले अप्नाउनु पर्ने जुन नेपाल सरकारले स्थानीय सरकारले दिएका सूचनाहरू अवलम्बन गरेर काम गर्नुपर्ने कुरामा चाहिँ कमी आएको हामी देख्छौँ जनताहरूले। यो चाहिँ पुलिसलाई देखाउनको लागि, पालिकालाई देखाउनको लागि, अरूलाई देखाउनको लागि होइन, तपाईँको सुरक्षाको लागि विभिन्न सूचनाहरू हामीले प्रसारण गरिरहेको छौँ, भनिरहेको छौँ, नेपाल सरकारले भनेछ, हामीले भनेछौँ, स्वास्थ्य चौकीहरूले, स्वास्थ्य संस्थाहरूले भनिरहेका छन्, विभिन्न बुद्धिजीवीहरूले भनिरहनु भएको छ, समाजका अगुवाहरूले भनिरहनु भएको छ, त्यो कुरालाई अवलम्बन गरेर कृपया तपाईँहरूले आफू सुरक्षितसँग बस्नुहोस्। बरु हामी बाँच्यौँ भने यो काम त आगो पराको पनि गरौँला के, पहिला हामी बाँच्नु पर्यो, त्यसैले यो बाँच्नको लागि हेल्थ चेकलाई नगरौँ होइन, हात धुने कुराहरू बाहिरबाट जाने बित्तिकै, घाँस दाउरा गरेर आउने बित्तिकै, खेतबारीमा काम गरेर आउने बित्तिकै राम्रोसँग हात धुने, मान्छेसँग हात नमिलाउने, टाढैबाट नमस्कार गर्ने, गफ गर्दाखेरि टाढा बसेर गफ गर्ने, अनि समूहमा जाँदाखेरि चाहिँ मुखमा मास्कहरू प्रयोग गरेर मात्रै समूहमा गफ गर्ने, त्यसो गर्नुभयो भने हामी सुरक्षित हुन सक्छौँ र सुरक्षित भयौँ भने हामी हाम्रो जीवन त आगो आगो पनि यस्ता विकासका कामहरू अरू अरू कामहरू गर्न सक्छौँ, पहिला बाँचौँ। यो बाँच्नको लागि धौधौ भएको छ, लाखौँ मान्छे मरिसकेको छ अहिले, त्यो लाखौँ दसौँ लाख मान्छे चाहिँ अहिले विश्वभरि मरिसकेको छ, त्यो दसौँ लाखभित्र हाम्रो अङ्क नजोडियोस्, किनभने हामी सुरक्षित भयौँ भने, हामीले आफ्नो जीवनलाई आफ्नो तरिकाले सुरक्षित राख्न सक्यौँ भने हामी कोभिडलाई हामी परास्त गर्न सक्छौँ। अनि सुरक्षित रहौँ, स्वस्थ खाना खाऊँ, आफ्नो घरमा बसौँ, कहीँ जानु छ भने मास्क लगाएर मात्रै जाउँ, अनि त्यस पछाडि हात बेला बेलामा धुँ, आफ्नो बच्चा लगायत साना साना मान्छे र बुढाबुढी मान्छेहरूलाई सुरक्षित राख्नको लागि, सफा बनाउनको लागि नियमित रूपमा अल्छी नगरिकन काम गरौँ। अरू काम तपाईँहरूसँग हामी पालिका सँगसँगै अरू समयमा हामी आउने नै छौँ, यति बेला हामी आएनौँ भनेर पनि आम जुन हाम्रा पालिकावासी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ तपाईँहरूले आउनुहुन्न आजकल त भनेर चित्त नदुखाउनु होला, हामी पनि सबैजना तपाईँहरूलाई सङ्क्रमण नहोस्, हामी आए पछाडि समूह हुन्छ, ग्रुप हुन्छ, अनि त्यो भएको हुनाले हामी टाढै बसिरहेको छौँ तपाईँहरूबाट, हामीले सूचना दिइरहेको छौँ, रेडियोमा दिइरहेको छौँ, नियमित रेडियो सुन्नुहोस्, गीत मात्रै एफएम नियमित सुन्नुहोस्, एफएममा सुन्नुभयो भने तपाईँले हरेक स्वास्थ्य सम्बन्धी कुराहरू, हरेक सूचनाका कुराहरू सुन्न पाउनुहुनेछ। रेडियो खोलेर चाहिँ राम्रो राम्रो कुराहरू सुन्नुहोस् र सुरक्षित रहनुहोस्। म उहाँहरूलाई सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु, यो रेडियो मार्फत पनि यो आफ्नो कुरा सेयर गर्न दिनुभएकोमा म गायत्रीजीलाई, कालिन्चोक एफएमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। सबैजना सुरक्षित रहौँ, सुरक्षित भयौँ भने हामी फेरि पनि भेट्छौँ, फेरि पनि हाम्रा विकासका निर्माणका कामहरू गर्न सक्छौँ, फेरि पनि हामी आफ्नो जीवनलाई उन्नततर्फ अगाडि बढाउन सक्छौँ, समृद्ध कालिन्चोक बनाउन सक्छौँ। त्यति हो मेरो कुरा।
हुन्छ, महत्त्वपूर्ण समय र विचारको लागि धन्यवाद।
धन्यवाद तपाईँलाई पनि।
इलाम लगायत नेपालका करिब 25 जिल्लामा आफ्ना विभिन्न कार्यक्रम गतिविधिहरू सञ्चालन गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रको एक जिल्ला हो दोलखा। दोलखामा गत 2072 साल वैशाख 12 र 29 विनाशकारी भूकम्प पश्चात तत्काल राहत वितरणका लागि यस संस्थाले राहत सामग्री बाँड्ने काम गरेको थियो। त्यसपछि दोलखा जिल्लाको दैविक उद्धार समिति र दोलखा जिल्ला स्थित विभिन्न निकायहरूको समन्वयमा यस नासाबिकेले 2073 सालदेखि साबिकको कालिन्चोक गाविसमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो भने 2074 सालको सुरुबाट कालिन्चोक गाउँपालिकामा आफ्नो कार्यक्रमहरू विस्तार गरेको छ। श्रोता मित्र, आजको कार्यक्रममा हामीले नामसालिङ सामुदायिक विकास केन्द्रले कालिन्चोक गाउँपालिकामा कसरी काम गरिरहेको छ र यो कार्यक्रमलाई पालिकाले कसरी हेर्छ, यसै विषयमा पालिकाकी उपाध्यक्ष कालिका पाठकसँग कुराकानी गर्यौं। श्रोता, यसै कुराकानी सँगसँगै अब भने हामी कार्यक्रमको अन्तमा आइपुगेका छौं। तपाईँलाई नामसालिङ सेरोफेरो कस्तो लाग्छ? यस कार्यक्रमको बारेमा तपाईँका केही सल्लाह, सुझाव, प्रतिक्रिया वा जानकारी हामीलाई पठाउन चाहनुहुन्छ भने सम्झनुहोस्, रेडियो कार्यक्रम नामसालिङ सेरोफेरो कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज दोलखा। यतिन्जेलसम्म हाम्रो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई विशेष धन्यवाद। प्रविधि संयोजनमा रहनुहुने प्राविधिक मित्र सुदीप रसाइलीलाई धन्यवाद व्यक्त गर्दै म गायत्री आचार्य विदा भएँ। तपाईँको महिना शुभ बितोस्। नमस्कार।